आज हामी एकदमै असन्तुष्टताले भरिएको समयमा जिराएका छौँ। मानिसहरू विभिन्न कुरा वा परिस्थितिलाई लिएर गनगन गर्दै आफ्नो असन्तुष्ट व्यक्त गर्छन्। कोही मानिस आफू अस्तित्वमा आएको वा यस पृथ्वीमा आफू जन्मिएकोमा नै असन्तुष्ट जनाउँछन् भने कोही मानिसहरू जन्मेकोमा त उनीहरू धन्यवादी हुन्छन्, तर आफ्नो शरीर, रूप, रङ, आफ्नो क्षमतालाई लिएर असन्तुष्ट व्यक्त गर्छन्। र उनीहरूले यसरी पनि भन्छन्, मलाई त ईश्वरले बनाउँदा बनाउँदै केही कुरा बनाउनै बिर्सिएछन्, त मलाई त ईश्वरले नै ठग्नु भएको भन्ने अभिव्यक्तिसम्म दिन पुग्छन्। तर के वास्तवमा यो कुरा सत्य हो कि हामीलाई बनाउनु नै परमेश्वरले हामीलाई बनाउँदै गर्दाखेरि के उहाँले केही कुरा बनाउन बिर्सिनु भयो, के उहाँले भुल गर्नुभयो? पक्कै पनि होइन कि हामीलाई बनाउनु हुने, हामीलाई सृष्टि गर्नु हुने परमेश्वर सिद्ध परमेश्वर हुनुहुन्छ। उहाँ सर्वज्ञ परमेश्वर हुनुहुन्छ जसले सबै कुरा जान्नुहुन्छ र उहाँले कहिले पनि गल्ती गर्नुहुन्न र उहाँले जे गर्नुहुन्छ उहाँले ठिक गर्नुहुन्छ। तपाईँले उत्पत्ति 1 र 2 सृष्टिको वृत्तान्तलाई हेर्नुभयो भने त्यहाँ परमेश्वर स्वयंले के भन्नुभयो, जब उहाँले केही कुरा सृष्टि गर्नुभयो त्यो सबै के थियो? असल थियो। र भजनकारले त्यति मात्रै होइन कि हामी त परमेश्वरले हामीलाई त अझै अद्भुत र भयानक रीतिले हामीलाई सृष्टि गर्नुभएको छ कि हामी कुनै हाम्रो यो अस्तित्व कुनै संयोगवश वा भूलवश भएको छैन वा त हाम्रो अस्तित्व कुनै उद्देश्य भिन्नै छ, तर हामी त सिद्ध पवित्र धर्मी परमेश्वर जो सृष्टिकर्ता परमेश्वरद्वारा अद्भुत र भयानक रीतिले उद्देश्यसहित हामी सिर्जिएका छौँ। हामी यही सत्यतालाई आजको वचनबाट हेर्नेछौँ। कृपया मसँगै भजन सङ्ग्रह 139:13-24 आफ्नो बाइबलमा निकाल्नुहोला। भजन सङ्ग्रह 139:13-24 पद म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गर्नेछु। किनकि तपाईँले नै मेरा भित्रका अङ्ग पतङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। म अदृश्यमा जब अदृश्यमा म बनिँदै थिएँ मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्, तिनको सङ्ख्या कति महान छ। तिनलाई मैले गन्नु परेमा ती बालुवाका कणहरूभन्दा बढी हुने थिए। जब म भ्युजन्छु तब म तपाईँसँगै हुन्छु। हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुने थियो। हे रक्त पिपासु मानिस हो, मबाट दूर हो। तिनीहरू तपाईँको विरुद्धमा दुष्ट नियतले बोल्छन् र तपाईँका शत्रुहरूले तपाईँका नाउँको दुरुपयोग गर्छन्। हे परमप्रभु, तपाईँलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ र तपाईँको विरुद्धमा उठ्नेहरूलाई के म हेलाको दृष्टिले हेर्दिनँ? तिनीहरूका निम्ति मेरो हृदयमा घृणा बाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्दछु। हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस् ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोराइदिनुहोस्। आमेन। हामी यो खण्डबाट आज पनि 2 कुरालाई हेर्नेछौँ। पहिलो, परमेश्वरले हामीलाई भयानक र अद्भुत रूपमा रच्नुहुन्छ र जान्नुहुन्छ, जुन 13-18। परमेश्वरले हामीलाई भयानक र अद्भुत रूपमा रच्नुहुन्छ र जान्नुहुन्छ। दोस्रो, परमेश्वरले हामीलाई जाँच्नुहुन्छ र पवित्रतामा डोर्याउनुहुन्छ, 19-24। परमेश्वरले हामीलाई जाँच्नुहुन्छ र पवित्रतामा डोर्याउनुहुन्छ, 19-24। गत हप्ता हामीले सिक्दै थियौँ कि यस भजनमा एकदमै गहिरो ईश्वर शास्त्रीय सत्यताहरू छन्। यसले परमेश्वरको सर्वज्ञता, सर्वव्यापकता र सर्वशक्तिमानतालाई घोषणा गर्दछ। तर यो भजन केवल यी ईश्वर शास्त्रीय सत्यताहरू अथवा यी सिद्धान्तहरू सिकाउनलाई मात्रै यहाँ दिइएको छैन। हामीलाई यो भजन एकदमै दैनिकी व्यावहारिक रूपमा र यो सत्यतालाई अभ्यास गर्नको निम्ति, यो थाहा गर्नको निम्ति पनि यहाँ दिइएको छ। र गत हप्ता हामी विशेष गरी परमेश्वरको दुईवटा विशेष गुणको बारेमा हामी हेर्दै थियौँ, उहाँको सर्वज्ञता र उहाँको सर्वव्यापकताको बारेमा। अनि आज हामी उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर जसले हामीलाई पवित्रतामा डोर्याउनुहुन्छ भन्ने सत्यतालाई हेर्नेछौँ। यहाँनिर हामीले याद गर्नुपर्ने कुरा कि भजनकारले केवल परमेश्वरको यो तिनवटा गुणलाई बताउन मात्रै यो भजन यहाँ लेखेका छैनन्। विशेष गरी उनले परमेश्वरको ज्ञानको बारेमा बताउनको निम्ति उनले परमेश्वरको सर्वव्यापिता र उहाँको सर्वशक्तिमानतालाई पनि यहाँ प्रस्तुत गरेका छन्। त्यसकारण उनले त्यसको कारण बताउँदै पत्तेरालाई हेर्नुहोस् न, पत्तेरामा उनले कसरी सुरु गर्छन्। पत्तेरामा भजनकारले यसरी सुरु गर्छन्, किनकि तपाईँले नै मेरा भित्रका अङ्ग पत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। सुरुको शब्दले हेर्नुहोस् न, किनकि भन्ने शब्दबाट भजनकारले सुरु गर्दछन्। किनकि शब्दले यी पदभन्दा अगाडि के कुरा बताएको छ त्यसको कारण वा यसको आधारलाई के गर्छ यसले प्रस्तुत गर्दछ। र यस पदभन्दा अगाडि हामीले हेर्दै थियौँ कि परमेश्वर सर्वज्ञ परमेश्वर हुनुहुन्छ, सबै कुरा जान्नुहुने परमेश्वर र उहाँ एकैसाथ सबै ठाउँमा पूर्ण रूपमा उपस्थित हुने परमेश्वर हुनुहुन्छ। उहाँको उपस्थितिबाट भजनकारले भन्छ म कहीँ पनि लुक्न सक्दिनँ। र उनले विशेष गरी पद 11 र 12 तपाईँले हेर्नुभयो भने उनले यसरी भन्दछन्, यदि म भनौँ अँध्यारोले मलाई छोप्नेछ अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ, तापनि अन्धकार तपाईँको निम्ति अँध्यारो हुने छैन, रात त दिनको उज्यालो जस्तै चम्कनेछ, किनभने अन्धकार तपाईँको निम्ति ज्योति जस्तै हो। यहाँनिर भजनकारले के कुरा गर्दैछन् कि परमेश्वरले मेरो बाहिरी भित्र मात्रै होइन अन्धकारमा पनि परमेश्वरले मलाई जान्नुहुन्छ, मेरो भित्र रूप सम्पूर्ण रूपले उहाँले जान्नुहुन्छ, किनकि उहाँले नै भजनकारको भित्री अङ्ग पत्यङ्ग र आमाको गर्भमा रच्नु भएको छ। परमेश्वरले हामीलाई कसरी बनाउनु भयो, मानिसले कसरी बनाउनु भयो भन्ने सत्यता यहाँ एउटा हामी स्पष्ट रूपमा देख्छौँ। तर जब हामी बाइबलभन्दा बाहिर दृष्टिकोणलाई हेर्छौँ भने मानिसको रचना कसरी हुन्छ भन्ने कुरा बाहिर संसारले भन्छ। यदि हामी जैविक दृष्टिकोण अथवा बायोलोजिकल भ्यूलाई हेर्ने हो भने अहिलेको आधुनिक विज्ञानले शारीरिक निर्माणलाई यसरी भन्दछ, जस्तो कि गर्भधान हुँदा जुन स्पर्म र एक मिल्छ त्यसबाट भ्रूण बन्छ र कोशिकाहरू बन्दै जान्छ, विभाजन हुँदै जान्छ र ऊ एउटा शरीर बन्छ। यस दृष्टिकोणबाट हामीले हेर्दै गर्दाखेरि कि यसलाई निर्माण गर्नको निम्ति अरू केही अरू बाहिर कुनै शक्तिको आवश्यकता पर्दैन भन्ने कुरा देखिन्छ। तर यहाँनिर बाइबलले योभन्दा पनि गहिरो एउटा सत्यता बताइराखेको छ। यो सत्यताभन्दा बाहिर परमेश्वरले नै के गर्नुभएको छ, मानिसको रचनाको निम्ति परमेश्वरको हात छ, उहाँ सक्रिय हुनुहुन्छ। र तपाईँले अर्को एउटा भनाइ, प्रख्यात भनाइ त तपाईँले पढ्नु भएको होला, सुन्नु भएको होला, कि मानिसको रचनाको बारेमा, मानिसको सृष्टिको बारेमा कि मानिस परमेश्वरले बनाउनु भएको होइन, ऊ त क्रमिक विकाससँगै यसको परिणाम हो होइन, समयको अन्तरालमा मानिस बाँदरबाट परिवर्तन भएर मानिस भएको भन्ने कुरा तपाईँले सुन्नुभएको होला र पढ्नुभएको पनि होला। तर वास्तवमा यो सत्य होइन, हामी बाँदरबाट बनिएको होइन, हामी विकास भएर मानिस भएको होइन, तर हामीलाई त परमेश्वरले के गर्नुभयो, सृष्टि गर्नुभयो, परमेश्वरले नै हामीलाई रच्नुभयो। तपाईँले उत्पत्ति 1 27 र 28 हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ कि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा नर र नारी गरी उहाँले सृष्टि गर्नुभयो र यहाँनिर भजनकारले पनि यही कुरा बताउँछन् कि परमेश्वरले उनको भित्री अङ्ग पतेङ्ग सबै कुरा परमेश्वरले के गर्नुभयो, बनाउनुभयो, रच्नुभयो। र यस रचनाप्रति भजनकारले कस्तो प्रक्रिया दिन्छन्? पचौधलाई हेर्नुहोस् न, आफ्नो रचनाप्रति भजनकारले परमेश्वरको प्रशंसा गर्छन् र भन्छन्, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु, तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। भजनकारले यहाँ आफ्नो अस्तित्व अथवा परमेश्वरले आफूलाई बनाउनु भएको निम्ति परमेश्वरको प्रशंसा गरेका छन्। तपाईँले आफ्नो जीवनको निम्ति, आफ्नो अस्तित्वको निम्ति कहिले परमेश्वरको प्रशंसा गर्नुभएको छ? अथवा तपाईँले अन्तिमपल्ट कहिले परमेश्वरलाई आफ्नो जीवनको निम्ति धन्यवाद, उहाँको प्रशंसा गर्नुभयो? र उनले त्यति मात्रै भन्दैनन्, यसका कारण पनि बताउँछन्। उनले भन्छन् यहाँ दुईवटा कारण दिन्छन्, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। यहाँ यो दुईवटा शब्दलाई विचार गर्नुहोस् न, भयानक, अङ्ग्रेजीमा फियरफुल्ली भन्ने शब्द प्रयोग गरेको छ र यो हिब्रू भाषाको यारे शब्दबाट अनुवाद गरिएको छ। र यो भयानक भन्ने शब्दले हामीले तर्साउने हिसाबमा होइन, हामी अरू कसैले देख्दाखेरि हामी तर्सिने हिसाबले परमेश्वरले बनाउनु भएको होइन, तपाईँ डराउने अर्थमा होइन, तर यसले त परमेश्वरले हामीलाई उहाँको महान कार्य एकदमै श्रद्धा आदरको साथ उहाँले बनाउनु भएको छ भन्ने अर्थ लाग्छ। परमेश्वरले तपाईँ र मलाई श्रद्धा र आदरको योग्य बनाउनु भएको छ। दोस्रो, अद्भुत रीतिले, जसलाई वन्डरफुल्ली भनेर अङ्ग्रेजीमा अनुवाद गरिएको छ र यो शब्द पनि हिब्रू भाषा निप्लेटी भन्ने शब्दबाट अनुवाद गरिएको छ र यसको अर्थ अत्यन्तै विशेष, एकदमै अचम्म लाग्दो, अत्यन्तै बुद्धिमानीपूर्वक बनाएको कुरालाई यसले जनाउँछ र हाम्रो मानव समाजले यसलाई पूर्ण रूपमा बुझ्न सक्दैन भन्ने अर्थ जनाउँछ। परमेश्वरले मानिस जातिलाई, हामीलाई कसरी सृष्टि गर्नु, कसरी रच्नुभयो, यहाँ देख्नुहुँदैछ कि उहाँले एकदमै अद्भुत रूपले र भयानक रूपले उहाँले सृष्टि गर्नुभएको छ। त्यसकारण मानिसको शरीर, हाम्रो यो जीवन, हाम्रो अस्तित्व कुनै संयोगवश यहाँ अस्तित्वमा आएको छैन र परमेश्वरले उत्कृष्ट योजना अनुसार हामीलाई पूर्ण रूपमा उहाँले बनाउनु भएको छ। जसरी एक दक्ष बुनकार अथवा केही कुरा बनाउने अथवा बुन्ने मानिसले जसरी सानो सानो धागोलाई पनि सावधानीसँग उसले के गर्छ, लुगाहरू बुन्छ, बनाउँछ र त्यसलाई उचित ठाउँमा राख्छ, त्योभन्दा पनि अझै पूर्ण सावधानीको साथ, जो सिद्ध कहिले पनि गल्ती नगर्नुहुने परमेश्वरले तपाईँ र मलाई के गर्नुभएको छ, बनाउनु भएको छ, रच्नु भएको छ, उहाँले तपाईँ र मलाई अस्तित्वमा ल्याउनु भएको छ। र यसले यही कुरा गराउँछ कि हामी कोही पनि यहाँ संयोगवश आएका होइनौँ, हामी त परमेश्वरका हातका अद्भुत सिर्जना हौ, उहाँका सृष्टि हौ। र भजनकारले अझै बढेर उनले के भन्छन्, हेर्नुहोस् न, परमेश्वरले उनलाई कति गहिरो रूपमा चिन्नु भएको छ, जान्नु भएको छ भन्ने कुरा पद 15 बताउँदछ। जब अदृश्यमा म बनिँदै थिएँ, मेरो रचना तपाईँबाट लुकेको थिएन। यहाँ अदृश्य भनेछ, जब अदृश्यमा म बनिँदै थिएँ, यसले केलाई जनाउँछ, के भने अदृश्यले यो आमाको गर्भलाई जनाउँदछ, गर्भभित्र शिशुको विकास, जुन हाम्रो मानवीय दृष्टिकोण, हाम्रो मानिसको आँखाले देख्न नसक्दाखेरि पनि परमेश्वरले के गर्नुभएको छ, हाम्रो अस्तित्वलाई त्यहाँ देख्नुभएको छ। र उनले आमाको गर्भमा मात्रै भन्दैनन्, यहाँ भजनकारले गर्छन्, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ। यसले के कुरालाई जनाउँदैछ? पृथ्वीको गहिराईमा, के मानिस पृथ्वीको गहिराईमा रचिन्छ? यो पक्कै पनि यो अक्षरस लिनको निम्ति यो खण्ड यहाँ भजनकारले बताइरहेका छैनन्, अथवा शाब्दिक रूपमा लिनको निम्ति उनले यो आलङ्कारिक साहित्यिक रूपमा उनले यो शब्द यहाँ प्रयोग गरिरहेका छन्। र पृथ्वीको गहिराईले पक्कै पनि आमाको गर्भलाई जनाउँदछ। यो वास्तविक पृथ्वीको गहिराई नभएर आमाको कोखलाई यसले जनाउँदछ। र उनले भन्छन्, तपाईँका आँखाले मेरो नबनेको शरीरलाई देखे, पद 16, र मेरो निम्ति नियुक्त गरेको आयु तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। यहाँ भजनकारले आफ्नो जीवनको सुरुवाती अवस्थाको बारेमा कुरा गरिरहेका छन्, अथवा जब उनी आमाको गर्भमा पूर्ण रूपमा विकसित भइसकेका थिएनन् तब पनि परमेश्वरले उनलाई देख्नुभएको कुरा यहाँ बताइराखेका छन्। कि मानिसको आँखाले देख्न नसक्ने अवस्थामा पनि परमेश्वरले के गर्नुभएको छ? देख्नुभएको छ। उनीमाथि परमेश्वरले दृष्टि राख्नुभएको छ। परमेश्वरले उनीमाथि वास्ता गर्नुभएको छ। र यसले यही देखाउँछ कि परमेश्वरले के गर्नुभएको छ गर्भमा रहेको जीवनको मूल्य, र परमेश्वरले त्यो व्यक्तिको के गर्नुभएको छ, हेरचाह गर्नुभएको छ भन्ने देखाउँदछ। र यहाँ भजनकारले यो पनि भन्छन् कि परमेश्वरले नबनेको शरीरले मात्र देखेनन् तर उनको निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो। यो पुस्तकले केलाई जनाउँछ? पुस्तकको अर्थ के हो? यो पुस्तक पक्कै पनि परमेश्वरको बाइबल पक्कै पनि होइन, र यसलाई हामीले शाब्दिक रूपमा पक्कै पनि लिन मिल्दैन। मलाई लाग्छ यसले परमेश्वरको ज्ञान र उहाँको सार्वभौमिक योजनालाई प्रतीक रूपमा, प्रतीकात्मक रूपमा यसले जनाइरहेको छ। र यसले यही कुरालाई बताउँछ कि परमेश्वरले भजनकारको जीवनमा कुनै पनि घटना वा कुनै पनि परिस्थितिको कुनै संयोगवश आएको होइन, तर उनको जीवन परमेश्वरले के गर्नुभएको छ, उद्देश्यपूर्ण योजना अनुसार उहाँले यो के गर्नुभएको छ, तय गर्नुभएको छ। अघि हामीले एफिसी 2 अध्यायमा पढ्दै थियौँ, एफिसी 2 अध्यायको 10 पदमा हामीले यो देख्दछौँ। 10 पदले यसरी भन्दछ, किनकि हामी असल कामहरूका निम्ति यीशु ख्रीष्ट यीशुमा सिर्जना गरिएका उहाँका हातका सिप हौँ। हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। यसले यही देखाउँछ कि हाम्रो जीवन, हामी कुनै संयोगवश आएको होइन, परमेश्वरले योजनाबद्ध ल्याउनु भएको छ भन्ने कुरालाई देखाउँदछ। र पद 17 र 18 परमेश्वरले योजनाबद्ध ल्याउनु भएको छ भन्ने कुरालाई पनि भजनकारले यहाँ बताउँछन्। 17 हेर्नुहोस् न, हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्, तिनको सङ्ख्या कति महान छ। तिनलाई मैले गन्नु परेमा ती बालुवाका कणहरूभन्दा बढी हुने थिए। जब म बिउजन्छु तब म तपाईँसँगै हुन्छु। यहाँ भजनकारले परमेश्वरले मानिसलाई बिना योजना, बिना उद्देश्य ल्याउनु भएको छैन भनेर स्पष्टसँग, उहाँको योजना कति महान छन्, उहाँको विचार भजनकारको निम्ति के छ, असङ्ख्य छन्। र उनले यहाँ एउटा बालुवासँग यहाँ तुलना गरिरहेका छन्, कति असङ्ख्य छन् भने पदमा उनले पद 18 हुन्छन्, तिनलाई मैले गन्नु परे ती बालुवाका कणहरूभन्दा बढी हुने थिए। परमेश्वरको योजना, परमेश्वरको उद्देश्य कि भजनकारको निम्ति कति महान छन्, कि हामीले गन्न सक्दैनौँ, जुन उनले यसको निम्ति बालुवासँग यहाँ तुलना गरिरहेका छन्। बालुवालाई पक्कै पनि तपाईँ र मैले के गर्न सक्दैनौँ गन्न सक्दैन. त्यसकारण भजनकारले यहाँ यो दुईवटा कुराको तुलना गरिरहेका छन्. परमेश्वरको योजना कति महान छ. र यहाँ अन्तिम पद 18 अन्तिमलाई हेर्नुहोस् न, उनले यसरी भन्छन्, जब म बिउजन्छु तब म तपाईँसँगै हुन्छु. र यो वाक्यांशलाई लिएर त्यहाँ विभिन्न व्याख्याहरू गरिएका छन्. कति व्याख्याकर्ताहरूले यसरी भनेका छन् कि दाउदले परमेश्वरको त्यो महान योजनाको बारेमा, त्यो उद्देश्यको बारेमा उनले सोच्दा सोच्दै उनी निदाए र बिउजिँदाखेरि भने उनले परमेश्वर हुनुहुन्छ, परमेश्वरको उपस्थिति, उहाँको महानतालाई उनले थाहा गरे, त्यसकारण उनले यो यहाँ लेखेका हुन् भनेर भन्नेहरू पनि छन्. र अर्कोतर्फ अरूले यसरी पनि भन्छन् कि उनले अलिक योभन्दा व्यापक अर्थमा उनले यसलाई बताइरहेका छन्. दाउदले आफ्नो सम्पूर्ण जीवन, जन्मदेखि मृत्युसम्म परमेश्वरको सार्वभौमिक योजना र उहाँको निगाह रहेको छ भन्ने सत्यता प्रकट गर्नको निम्ति उनले यहाँ लेखिरहेका छन्. र यो दृष्टिमा म बिउजन्दा भन्नेले उनले हरेक दिन उसको जीवनको हरेक क्षण, उसको जन्मदेखि मृत्युसम्म र महिमासम्म परमेश्वरको उपस्थिति र परमेश्वरको वास्ता उनीमा छ भन्ने कुरालाई यसले बताउँछ भनेर कतिले यसरी व्याख्या गर्छन्. यो दुईवटा व्याख्या जस्तो भए तापनि यहाँ एउटा हामीले सत्यता हामी देख्छौँ कि यो सत्यता भनेको दाउद परमेश्वरको अटल अनि उपस्थिति र उहाँको निरन्तर हेरचाहप्रति आश्चर्यचकित भएका छन्. अर्थात् उनले परमेश्वरको यो वास्तालाई उनले यहाँ अनुभव र यो वास्ताप्रति उनले यो बताएका छन्. र यसले यही कुरा देखाउँछ कि परमेश्वरले आफ्ना जनहरूलाई कहिले पनि छोड्नुहुन्न, कहिले पनि त्याग्नुहुन्न र जहिले पनि के गर्नुहुन्छ, परमेश्वरले आफ्ना जनहरूलाई वास्ता गर्नुहुन्छ र परमेश्वरले के गर्नुहुन्छ, उनीहरूको उनीहरूसँगै रहेर उनीहरूलाई वास्ता प्रेम गर्नुहुन्छ. यहाँ भजनकारले आफ्ना बारेमा यसरी बताइराख्दाखेरि र यो सत्यता तपाईँहरूको बिचमा मैले भन्दै गर्दाखेरि सायद तपाईँहरूलाई आफ्नो मनमा विभिन्न प्रश्नहरू आइराखेको हुनसक्छ. यदि परमेश्वरले नै मेरा सबै अङ्ग पतङ्ग उहाँले बनाउनु भयो, उहाँले रच्नुभयो र उहाँ सिद्ध परमेश्वर, उहाँले कहिले पनि गल्ती नगर्नुहुने परमेश्वर हुनुहुन्छ भने आज किन मानिसको जीवनमा धेरै समस्याहरू छन्, त्यहाँ किन धेरै कष्टहरू छन्, किन बच्चाहरू जन्मदाखेरि नै डाउन सिन्ड्रोम भएर जन्मिन्छन्, किन अपाङ्गता भएर जन्मन्छन्, किन जन्मने बित्तिकै उनीहरूलाई अपरेसन गर्नुपर्ने अवस्थामा पुग्छन्. तपाईँले यस्ता प्रश्न तपाईँको मनमा खेलाइराख्नु भएको होला र यो प्रश्न गम्भीर र यो प्रश्न वास्तविक छन्. तर हामीले यो भजन 139 हामी के देख्छौँ भने परमेश्वरले हाम्रा भित्री अङ्ग पतङ्ग बनाउनु भयो, उहाँले नै रच्नु भयो र हामीले यही देख्दैछौँ कि परमेश्वरले सबै कुरा जान्नुहुने र सबै परिस्थितिमा सबै ठाउँमा उहाँ उपस्थिति हुनुहुने परमेश्वर र कहिले गल्ती नगर्नुहुने परमेश्वर हुनुहुन्छ. र हामीले यहाँ याद गर्नुपर्ने कुरा के हो भने कि सबै कुरा कहिले पनि हाम्रो जीवनका कष्ट कि परिस्थितिहरू परमेश्वरले त्यत्तिकै आउन दिनुभएको छैन. उहाँले केही कुरा बनाउँदै गर्दाखेरि उहाँले बिर्सिनु भएर उहाँले भुलवश त्यस्तो बनाउनु भएको होइन. उहाँका कामहरू के छन्, सिद्ध छन्. उहाँ बुद्धिमान साथ उहाँले काम गर्नुहुन्छ कि यस संसारका कष्ट दुःख अथवा शारीरिक रोग अथवा कमजोरीहरूले कहिले पनि परमेश्वरले गल्ती गर्नुभयो, परमेश्वरले भूल गर्नुभयो, उहाँले मलाई व्यवस्था गर्नुभयो भन्ने कुरालाई कहिले पनि प्रमाणित गर्दैन. र त्यसरी हामीले सोच्नु पनि हुँदैन किनकि परमेश्वर हामीलाई भलाइ गर्नुहुने परमेश्वर हुनुहुन्छ. यदि हामीलाई उहाँले भलाइ नगर्नुहुने हो भने हामी उहाँको विरुद्धमा हुँदा गर्दाखेरि नै उहाँले न्याय गरेर हामीलाई भस्म पार्न सक्नुहुन्थ्यो, तर उहाँले त हामीलाई प्रेम गर्नुभयो, आफ्नो पुत्र दिनुभयो। र हामीलाई बाइबलले यो बताउँछ कि परमेश्वरले प्रत्येक व्यक्तिलाई आफ्नो उद्देश्य अनुसार सृष्टि गर्नुभएको छ, र उहाँले कसैलाई पनि संयोगवश वा अर्थविहीन अर्थहीन रूपमा यहाँ ल्याउनु भएको छैन। हाम्रो जीवन र अस्तित्व परमेश्वरको बुद्धि र उहाँको शक्ति र उद्देश्य पुरा गर्नको निम्ति नै यहाँ अस्तित्वमा छ। त्यसकारण मानिसको दृष्टिमा कमजोर वा अपूर्णता देखे तापनि यो परमेश्वरको दृष्टिमा यो अपूर्ण अर्थहीन भने छैन। र कतिपटक हामी परमेश्वरको उद्देश्य हामी बुझ्न सक्दैनौँ र उहाँले के गर्न चाहँदै हुनुहुन्छ भन्ने कुरा पनि हामी निश्चित रूपमा जान्न सक्दैनौँ। तर यसको अर्थ यो होइन कि परमेश्वरले गल्ती गर्नुभयो, भूलवश यी सबै कुरा हुन दिनुभयो, पक्कै पनि होइन। तर परमेश्वरले आफ्नो सार्वभौमिक योजनामा उहाँले यहाँ ल्याउनु भएको छ। र यस खण्डमा हामी यो पनि देख्छौँ कि स्पष्ट रूपमा यो देख्छौँ कि मानव जीवनको विकास क्रममा नै परमेश्वर हाम्रो सृष्टि गर्दा सक्रिय रूपमा उहाँ के हुनुहुन्छ, संलग्न हुनुहुन्छ। भजनकारले यही भन्छन् कि परमेश्वरले के गर्नुभयो, मेरा भित्री अङ्ग पत्याङ्ग बनाउनु भयो, उहाँले रच्नुभयो, उहाँले देख्नुभयो र उहाँले के गर्नुभयो, मलाई नियुक्त गरिदिनु भएको छ। हाम्रो जीवन र मृत्युसम्म हुने कुरा उहाँले नियुक्त गरिदिनु भएको छ। शिशुको गर्भधानको क्षणदेखि नै परमेश्वरले के गर्नुहुन्छ, उसको वास्ता राख्नुहुन्छ। यही कारणले बाइबलले गर्भमा रहेको बच्चालाई, त्यो जीवनलाई परमेश्वरको दृष्टिमा के छ, यो बहुमूल्य छ। परमेश्वरले के गर्नुहुन्छ, वास्ता राख्नुहुन्छ। गर्भको शिशु अथवा भ्रूण केवल जैविक पदार्थ मात्रै होइन, अथवा यो जैविक कुरा मात्रै होइन, यो त परमेश्वरको स्वरूपमा बनाइएको एक मानव जीवन हो। त्यसैले बाइबलले सानो भ्रूणलाई पनि जीवनको रूपमा लिन्छ। त्यसैले हामीले सानो बच्चा भ्रूणलाई पनि परमेश्वरको वरदानको रूपमा लिनुपर्छ, त्यसरी हामीले आदर गर्नुपर्छ, हेर्नुपर्ने हुन्छ। तर आज संसारलाई तपाईँले हेर्नुभयो भने संसारले यो भ्रूणलाई कसरी हेर्छ, आमाको पेटमा भएको सानो बच्चालाई कसरी हेर्छ? पक्कै पनि संसारले बाइबलको दृष्टिकोणले हेर्दैन। जो मानिसको आँखाले देख्न सकिँदैन त्यहाँ जीवन छैन भनेर उनीहरूले भन्छ। त्यसकारण त संसारले गर्भपतनलाई खुल्लम खुल्ला यो आमाको बुवाको यो नैसर्गिक अधिकार हो, यो उनीहरूको जीवनको हिस्सा हो चाहिँ लिन्छन्, र यो कुनै मानिसको हत्या चाहिँ गरी उनीहरूले लिँदैनन्। तर तपाईँले देख्नुभयो बाइबलले के भन्छ कि सानो भ्रूण भने हाम्रो आँखाले नदेख्ने शिशु, त्यो भ्रूण पनि परमेश्वरको सृष्टि हो, परमेश्वरले नै रच्नु भएको, त्यहाँ जीवन छ। परमेश्वरले भयानक र अद्भुत रीतिले सिर्जिनु भएको छ। र हामीले याद गर्नुपर्ने कुरा कि परमेश्वरले हामीलाई भयानक र अद्भुत रीतिले मात्रै सृष्टि गर्नुभएको छैन, तर उहाँले त तपाईँ र मलाई आफ्नो पुत्र दिएर उद्धार गर्नुभएको छ र आफ्नो सन्तान हामीलाई बनाउनु भएको छ। त्यसकारण हामी परमेश्वरको दृष्टिमा अद्भुत, भयानक, मूल्यवान छौँ। यी कारणले हामीले परमेश्वरलाई केवल उहाँले हामीलाई सृष्टि मात्रै गर्नु भएन, तर उहाँले हामीलाई जान्नु पनि हुन्छ र उहाँले हामीलाई डोर्याउनु पनि हुन्छ, जुन हामी वचनको दोस्रो बुदामा हेर्नेछौँ, जुन हामी पद 19-24 हामी देख्नेछौँ। परमेश्वरले हामीलाई जान्नुहुन्छ र पवित्रतामा डोर्याउनुहुन्छ। जब हामी यहाँ आइपुग्छौँ, पद 19 आइपुग्ने बित्तिकै यहाँ अर्कै भजन सुरु भएको हो कि जस्तो देखिन्छ। भजन एकदेखि अठारसम्म एकदमै भजनको त्यो रिदम एकै तरिकाले बगिरहेको छ, तर उन्नाइसमा आउने बित्तिकै यसको प्यारन परिवर्तन भएको छ। र यहाँनिर हामीले यो हेर्दै गर्दाखेरि उन्नाइसदेखि विशेष गरी बाइस पदलाई हेर्दै गर्दाखेरि यहाँ त एउटा भजनकारले एउटा अभिशाप अथवा शराब दिने भजनको रूपमा पो लेखिरहेका छन् कि जस्तो देखिन्छ, होइन? जुन हामी इम्प्रिक्याटरी साम भन्छौँ, यस्तो पो देखिन्छ। तर वास्तवमा यो त्यो भजन होइन, यहाँ कसैलाई शराब दिनको निम्ति उनले यहाँ लेखिरहेका छैनन्। तर वास्तवमा उनले यहाँ परमेश्वरको महानता प्रति के गरेका छन्, प्रतिक्रिया जनाइरहेका छन्। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी परमेश्वर हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रति उनले यहाँ प्रतिक्रिया जनाइराखेका छन्। र उनले यहाँ भन्छन्, हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुने थियो। हे रक्त पिपासु मानिस हो, मबाट दूर हो। तिनीहरू तपाईँको विरुद्धमा दुष्ट नियतले बोल्छन् र तपाईँका शत्रुहरूले तपाईँका नाउँको दुरुपयोग गर्छन्। हे परमप्रभु, तपाईँलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र तपाईँको विरुद्धमा उठ्नेहरूलाई के म हेलाको दृष्टिले हेर्दिनँ। तिनीहरूका निम्ति मेरो हृदयमा घृणा बाहेक अरू केही छैन, म तिनीहरूलाई मेरो शत्रु ठान्दछु। यसो हेर्नुहोस् न, होइन, यहाँनिर हेर्दै गर्दाखेरि एकदमै अप्ठ्यारो छ। यहाँ भजनकारले हामीले बुझ्नुपर्ने के छ भन्दाखेरि व्यक्तिगत प्रतिशोधको भावना यहाँ उनले पोखिरहेका छैनन्। तर यहाँनिर भजनकारले यहाँ के गरिरहेका छन् भन्दाखेरि, ओके, परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले पाप अपवित्रतालाई कहिले पनि उहाँले सम्झौता गर्नुहुन्न, तर उहाँले के गर्नुहुन्छ, दुष्टहरूको न्याय गर्नुहुन्छ। यहाँ उनी दुईवटा कुरालाई लिएर यहाँ कुरा गरिरहेका छन्, पवित्र परमेश्वर र यहाँ दुष्ट मानिस। अनि यहाँ भजनकारले के गरिरहेका छन् कि पवित्र परमेश्वरको पक्षमा उनी उभिएका छन्, परमेश्वरको पक्षमा, पवित्रताको पक्षमा उनी यहाँ खडा भएका छन्। त्यसकारण उनले म दुष्टहरूको दुष्टहरूलाई म घृणा गर्छु। र यसलाई हामीले होसियारी साथ लिनुपर्ने हुन्छ, किनकि नयाँ करारमा यीशु ख्रीष्टले फेरि के कुरा गर्नुहुन्छ, तिमीहरूले आफ्नो शत्रुहरूलाई प्रेम गर। दबाएर मैले यहाँनिर यो बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि, यहाँ भजनकारले परमेश्वर पवित्र हुनुहुन्छ भने म दुष्टको पक्षमा होइन तर पवित्र परमेश्वरको पक्षमा खडा हुन्छु। अनि आज तपाईँ र मैले सोध्नुपर्ने प्रश्न, तपाईँ र म कसको पक्षमा खडा हुन्छ, कसको पक्षमा उभिएका छौँ? सायद तपाईँको मिल्ने मित्र अथवा तपाईँको मिल्ने एकदमै साथी अथवा आफन्त अथवा कोही हुनुहुन्छ जसले प्रभुलाई घृणा गर्नुहुन्छ, प्रभुको विरुद्धमा खडा हुनुहुन्छ, र तपाईँलाई प्रभुको विरुद्धमा खडा हुनलाई उक्साउँछ भने तपाईँ कसको पक्षमा तपाईँ खडा हुनुहुन्छ? यहाँ भजनकारले यही सन्दर्भमा, यही अर्थमा उनले यो पक्ष लिइरहेका छन् कि म दुष्टको पक्षमा होइन तर पवित्र परमेश्वरको पक्षमा खडा हुन्छु भनेर उनले यहाँ परमेश्वरको पक्षको कुरामा उनले बताएको हामी देख्छौँ। र उनले यहाँ पवित्र परमेश्वर र दुष्ट मानिसको बारेमा मात्रै कुरा गर्दैनन्, उनले त्यति गर्ने बित्तिकै पद 23 र 24 हेर्नुहोस् न, उनी यहाँ फेरि आफ्नो मोड आफैतिर फर्काउँछन्। यहाँ हामी एउटा चाखलाग्दो कुरा के देख्छौँ भन्दाखेरि, पद 1 भजनकारले के भन्छन् कि परमप्रभुले मेरो पारख गर्नुभएको छ र मलाई चिन्नुभएको छ। तर पद 23 फेरि तपाईँले के देख्नुहुन्छ, मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस्, मेरा चिन्ताहरूलाई जान्नुहोस्, हेर्नुहोस् ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोराइदिनुहोस्। अगाडि पद एकमा भजनकारले भन्दैछन्, परमप्रभुले मेरो पारख गर्नुभएको छ र मलाई जान्नुभएको छ। फेरि यहाँ 23 र 24 आएर फेरि प्रभु मलाई जाँच्नुहोस्, मलाई जान्नुहोस्, मलाई डोर्याउनुहोस् भनेर भजनकारले यहाँ फेरि प्रार्थना गरिरहेका छन्। यहाँनिर भजनकारले यो कुरा गरिरहेका छैनन्, तपाईँ र मैले याद गर्नुपर्ने हुन्छ। 19-22 उनले दुष्टहरूको बारेमा कुरा गर्छन् र उनले यहाँ म चाहिँ एकदमै धर्मी छु, अब मलाई म चाहिँ अब पवित्रतामा वृद्धि हुनै पर्दैन भनेर उनले यहाँ यो कुरा गरिरहेका छैनन्। उनले के गरेका छन्, आफैलाई नम्र पारेर म यी दुष्ट मानिसहरूको विरोध मात्रै होइन, उनीहरूको पक्षमा होइन, पवित्र परमेश्वरको पक्षमा म खडा हुन्छु। तर पवित्र परमेश्वरको पक्षमा खडा हुँदै गर्दाखेरि पनि उनले के भनिरहेका छन्, हे प्रभु मेरो हृदयलाई जाँच्नुहोस्, मेरो हृदय मलाई जाँच्नुहोस्, मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस्, मेरा चिन्ताहरूलाई जान्नुहोस्। उनले नम्रताको साथ उनले के गरिरहेका छन्, परमेश्वरमा आफ्नो हृदयको निम्ति उनले प्रार्थना गरिरहेका छन्। र उनले केवल आफ्नो हृदयको निम्ति प्रार्थना मात्रै गर्दैनन्, उनले आफूले चाहेकोमा होइन तर परमेश्वरको अनन्त मार्गमा डोराइदिनको निम्ति पनि उनले प्रार्थना गरिरहेका छन्। के प्रिय तपाईँले आज यसरी नै प्रार्थना गरिराख्नु भएको छ? यो एकदमै राम्रो एउटा प्रार्थनाको उदाहरण छ। हामीले हाम्रो हृदयलाई हामीले जाँच्नुपर्छ, परमेश्वरमा हाम्रो हृदयको निम्ति हाम्रो हृदयका पापहरू देखाइदिनुहोस् भनेर तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। र भजनकारले आफूले चाहेको मार्गमा होइन तर अनन्त मार्गमा डोर्याउनको निम्ति उनले यहाँ विन्ती गरिरहेका छन्। के आज तपाईँले प्रार्थना गरिरहनु भएको छ कि तपाईँले प्रार्थना गर्न छाड्नु भएको छ? यदि तपाईँले प्रार्थना गर्न छाड्नु भएको छ भने यसले यही देखाउँछ कि तपाईँले परमेश्वरमा होइन, तपाईँ आफूमा निर्भर भइरहनु भएको छ। तपाईँलाई प्रार्थना गर्न मन लाग्छ तर के प्रार्थना गर्ने भनेर तपाईँलाई अन्यलता छ भने यहाँ एउटा दाउदले तपाईँ र मलाई एउटा एकदमै राम्रो प्रार्थनाको विषय यहाँ दिनुभएको छ। तपाईँ र मैले यो प्रार्थना गर्न सक्छौँ, परमेश्वरलाई हाम्रो अस्तित्वको निम्ति, हामीले सृष्टि गर्नुभएको निम्ति हामी उहाँलाई धन्यवाद र उहाँको प्रशंसा गर्न सक्छौँ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँले परमेश्वरको पक्षमा तपाईँ खडा हुन सक्नुहुन्न र तपाईँ परमेश्वर कहाँ गएर प्रार्थना गर्न सक्नुहुन्न। तपाईँले परमेश्वरसँग भक्तिको जीवन, पवित्र जीवनको निम्ति सहायता माग्न सक्नुहुन्न किनकि तपाईँ त अझै पनि परमेश्वरकै विरुद्धमा हुनुहुन्छ। परमेश्वरको विरुद्धमा तपाईँ खडा हुनुभएको छ, जसले तपाईँलाई बनाउनुभयो, जसले तपाईँलाई अस्तित्वमा ल्याउनुभयो, तपाईँ त उहाँकै विरुद्धमा अझै पनि खडा हुनुहुन्छ। र जब तपाईँ परमेश्वरको विरुद्धमा खडा हुनुहुन्छ, जब तपाईँ ख्रिस्टलाई इन्कार गर्नुहुन्छ, तपाईँ अनन्त न्यायको भागीदार हुनुहुन्छ। त्यसकारण म तपाईँलाई भन्न चाहन्छु कि यो ख्रिस्टको विरुद्ध, परमेश्वरको विरुद्ध खडा हुने दुस्साहस नगर्नुहोस्, तर आज नै आफैलाई नम्र पारी पश्चाताप गर्नुहोस्, ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो पापबाट फर्कनुहोस्, किनकि ख्रिस्टमा मात्रै उद्धार मुक्ति छ, उहाँमा मात्रै पापको क्षमा छ। उहाँ बाहेक अरू कहीँ पनि पापको क्षमा छैन, उहाँ बाहेक अरू कहीँ पनि उद्धार मुक्ति छैन। मैले वचनको सुरुवातमा भने जस्तै, यदि तपाईँहरू भने आफ्नो अस्तित्व, शरीर रूप वा आफ्नो क्षमतालाई लिएर असन्तुष्ट हुनुहुन्छ, आफैलाई अरूसँग तुलना गरेर आफ्नो जीवन उद्देश्यविहीन अथवा अर्थहीन भएको, वा तपाईँको जीवनको वर्तमान परिस्थितिलाई लिएर परमेश्वरले भुल्नु भएको अथवा बिर्सिनु भएको छ भने, महसुस गरिरहनु भएको छ भने, कृपया यो सत्यतालाई याद गर्नुहोस्। परमेश्वरले हामीलाई कुनै भूलवश बनाउनु भएको छैन र अस्तित्वमा ल्याउनु भएको छैन, वा हामी कुनै संयोगवश आएका पनि होइनौँ, न त हामी हाम्रा अभिभावकहरूको गल्तीको परिणाम नै हो। हामी त भयानक र अद्भुत रीतिले आमाको गर्भमा रचिएका र उद्देश्यसहित यहाँ आएका छौँ। परमेश्वरले हामीलाई ल्याउनु भएको छ, परमेश्वरले तपाईँ र मलाई आमाको गर्भबाट नै के गर्नुभएको छ, रच्नु भएको छ, उहाँले नै तपाईँ र मलाई बनाउनु भएको छ, वास्ता गर्नुभएको छ। त्यसकारण हाम्रो अस्तित्व, हाम्रो जीवनको वास्तविकतालाई संसारले परिभाषित गरेको र संसारको दृष्टिकोणले होइन, तर परमेश्वरको वचनले परिभाषित गरेको परमेश्वर केन्द्रित दृष्टिकोणले हामीले आफैलाई हेर्नु पर्दछ। हामी स्वर्ग पृथ्वी बनाउनुहुने महान परमेश्वरको सर्वोत्कृष्ट रचना हो। हामी उहाँद्वारा ख्रिस्ट येशूमा हामी प्रेम गरिएका छौँ, र उहाँले हामीलाई आफ्नो प्रेम ख्रिस्ट दिएर प्रकट गर्नुभएको छ। त्यसकारण हाम्रो अस्तित्व, हाम्रो पहिचान अब हामीमा होइन, हामी ख्रिस्टमा पाउँछौँ, हामीलाई बनाउनु नै परमेश्वरमा पाउँछौँ। हामीले संसारले भने जस्तो हामी आफैमा हाम्रो आफ्नो पहिचान खोज्दैनौँ, तर हामी त हामीलाई बनाउनु नै र उद्धार गर्नु नै हाम्रो प्रभुमा हामी हाम्रो अस्तित्व, हाम्रो पहिचान पाउँछौँ। र हामी अब हामी हाम्रो आफ्नै होइनौँ, तर हामी त हामीलाई बनाउनु नै परमेश्वरको हो, हामीलाई उद्धार गर्नु नै ख्रिस्टको हो। आउनुहोस् हामी प्रार्थना गरौँ।